नमस्कार, यो हो उज्यालो रेडियो नेटवर्क सिधा कुरा प्रष्ट विचार काठमाडौँमा 90 मेगाहर्ज। कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बदलिदो नेपालमा हामी नेपालका फेर्दै गरेका गाउँघर, फेर्दै गरेका व्यवसाय, उद्यम र आमदानीका नयाँ नयाँ बाटा र सिपका अनुभव साटासाट गर्छौं। यस वर्ष पहिलो पटक हिउँदे वर्षा भएपछि किसान खुशी छन्। अहिलेको वर्षाले अरू हिउँदे बालीलाई जस्तै आलूलाई पनि फाइदा पुगेको छ। आलूकै कुरा गर्दा नेपाल कृषि अनुसन्धान परिषद नार्कले नेपालमा पहिलो पटक आलूको जात विकास गरेको छ। अरू जातका बिउलाई क्रस गरेर नयाँ जातको आलूको बिउको विकास गरिएको राष्ट्रिय आलू बाली अनुसन्धान कार्यक्रमका वैज्ञानिक सञ्जीव गौतमले बताउनुभयो। यसपछि अरू मुलुकबाट ल्याइएका जात प्रयोगशालामा परीक्षण गरेर राम्रो नतिजा आए कार्यालयले किसानका लागि सिफारिश गर्दथ्यो। यसपटक भने क्रस र नयाँ जातकै रूपमा विकास गरिएको हो। आजको कार्यक्रममा हामी आलू बालीकै विषयमा कुरा गर्छौं। यसबारे साथी विष्णु विश्वकर्माले नार्क अन्तर्गत आलू बाली अनुसन्धान महाशाखाका प्रमुख रामचन्द्र अधिकारीसँग कुरा गर्नुभएको छ।
अधिकारी सर, तपाईँलाई बदलिदो नेपालमा स्वागत छ।
धन्यवाद, नमस्कार छ यहाँलाई पनि।
तपाईँले भर्खरै मात्र यो आलूको नयाँ जातको विकास गर्नुभएको छ भनेर भन्नमा आयो। खास गरी पछिल्लो समय यो जातले विभिन्न रोगको प्रकोपबाट पनि किसानलाई जोगाउन सजिलो हुने र एकदमै राम्रोसँग फल्ने, आमदानी पनि राम्रो हुने भनेर जुन नयाँ जातको विकास गर्नुभएको छ, यसको विस्तृत बारेमा भनिदिनुहोस् न पहिला।
अहिले यो राष्ट्रिय आलु बाली अनुसन्धान कार्यक्रम घुमल्टारले आफ्नै प्रयासमा क्रस गरेर जुन विकास गरेको आलुको जात पीआरपी 2581 भन्ने छ, त्यो सबै नेपालको सबै ठाउँमा हुन्छ। खास गरी चाहिँ मध्य पहाड़ उच्च पहाड़को लागि हामीले यसलाई चाहिँ यो प्रस्ताव गरिएको छ। यसको मुख्य चाहिँ विशेषता भनेको भन्दाखेरि यो उत्पादन धेरै हुने, यसको उत्पादन कति भन्दाखेरि 25-30 टन प्रति हेक्टर, र यो डडुवा रोग सहन सक्ने, यसमा डडुवा रोग एकदम कम लाग्छ, तुलनात्मक रूपमा अरू जातमा भन्दा धेरै कम छ। र त्यसपछि यो जात चाहिँ हाम्रो सबै तराईदेखि उच्च पहाडसम्म सबै कृषकहरूले, यो उपभोक्ताले मन पराएको यसको चाहिँ रातो जात छ। त्यसपछि तुलनात्मक रूपमा चाहिँ नि अरू आलु बालीमा भन्दाखेरि जातमा भन्दाखेरि यसमा चाहिँ नि रातो कमिलाको पनि आक्रमण चाहिँ नि कम, त्यसको त्यसबाट नोक्सानी पनि कम देखिएको छ। त्यसै गरिकन यो तुलनात्मक रूपमा चाहिँ यो सुक्खा सहन सक्ने, सुक्खै पुरै सहन सकिँदा होइन, अरू जातको तुलनामा यो चाहिँ अलिकति कम, अलिकति यसले चाहिँ सुक्खा पनि सहन सक्छ। र त्यसपछि यसको अर्को विशेषता के भन्दाखेरि, अब अहिले हाम्रो आलुको चाहिँ मुख्य अब कुन दिशामा जानुपर्छ भन्दाखेरि, हामीले खालि खाएन आलु मात्र होइन कि, अब यसलाई चाहिँ बिउ उत्पादनको मात्र नगरिकन हामीले प्रोसेसिङ, अब आलुबाट चिप्स बनाउने, फ्रेन्च फ्राई बनाउने, आलुबाट पिठो बनाउने, यो काममा जानको लागि यसको चाहिँ चिप्स पनि राम्रो भएको हुनाले चिप्सको चाहिँ बजार पनि राम्रो देखिएको र चिप्स उत्पादनमा यो जात पनि राम्रो देखिएको हुँदाखेरि यो जातलाई पनि यो जात हामीले अलिकति यसलाई अगाडि बढाउनुपर्छ भन्ने पनि लागिरहेको छ। त्यसै गरिकन अब हाम्रो यो बाली चक्रमा पनि एकदम फिट हुन्छ, यसले चाहिँ सुहाउँछ, किनकि यो 90-100 दिनमा चाहिँ तयारी भइरहेको छ यो मध्य पहाड़ी क्षेत्रमा। त्यस कारणले गर्दाखेरि अबको लागि यो जात चाहिँ अगाडि बढाउने हिसाबले यसलाई चाहिँ उन्मोचनको लागि चाहिँ हामीले चाहिँ अगाडि बढाइएको छ।
तपाईँले यो क्रस गरिकन भन्नुभयो, पहिला विदेशी ठाउँबाट, विदेशबाट ल्याएका आलुसँग क्रस गर्नुहुन्थ्यो, यो नेपालमै क्रस गरिएको भन्नुभएको छ। खास यो नेपालमै गरिने क्रस नयाँ हो या त तपाईँले आफ्नै अनुसन्धानबाट केही फरक पत्ता लाउनु भएको? पहिला परनिर्भर हुनुपर्थ्यो, अहिले आत्मनिर्भर बन्न खोजेको हो कि होइन?
यस्तो छ, यो चाहिँ अरू जातहरू जस्तो छ, हामीले इन्टरनेसनल पोटेटो सेन्टर, अन्तर्राष्ट्रिय आलु विकास केन्द्र चाहिँ जुन लिमा पेरू, त्यसपछि जस्तै अब यो कुफ्री ज्योति, कुफ्री सिन्दुरी, यो इन्डियाबाट आएको छ भारतबाट भने, अब यो डेजिरे चाहिँ नि यो नेदरल्यान्ड्सको जातहरू हामीले ल्याएर यो परीक्षण गरेर अब सबै यो हावापानीमा के अरे परीक्षण गरेर सबै माटो हावापानी परीक्षण गरेपछि कुन ठाउँमा कुन जात हुन्छ भन्ने कुरो त्यसको उत्पादन राम्रो छ त्यसले कुन राम्रो उत्पादन दिन सक्छ भन्ने हिसाबले चाहिँ त्यसलाई चाहिँ उन्मोचन गरिएको पहिला यही 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 प्रोसेसमा अब यो जातको कुरो के भन्दाखेरि चाहिँ अब हाम्रै यो हामीले चाहिँ क्रसिङ ब्लक बनाएर हाम्रै चाहिँ यो बिल्डिङको चाहिँ क्रसिङ ब्लक बनाएर त्यसलाई चाहिँ भालेर पोथी छुट्टा छुट्टै चाहिँ खडा गरेर त्यसबाट यो यो क्रस गरेर यो जात चाहिँ तयारी गरेको हुँदाखेरि र हाम्रै जातहरूबाट यसलाई निकालिएको हुँदाखेरि चाहिँ अब यो आफ्नै चाहिँ मौलिक भएको हो
यसका जटिलता के छन् तपाईँले नेपालमै क्रस गरेको त भन्नुभयो पहिला सकिएको थिएन अहिले आफैले क्रस गर्दा नेपालकै जातसँग क्रस गर्दा जटिलता र आगामी दिनमा के विषयमा सजिलो हुन सक्छ यो आलु अनुसन्धानका कार्यक्रममा
अब यसमा चाहिँ जटिलता त हाम्रो चाहिँ अब यो नयाँ जात निकाल्ने नयाँ काम गर्ने भनेपछि त केही नै जटिलता हुन्छन् सबभन्दा मुख्य कुरो त हाम्रो जुन सुविधाहरू छ अनुसन्धान सुविधाहरू त्यो नै हामीलाई अपर्याप्त छ जस्तो हाम्रो जुन हात्तीवन मा एउटा सानो अनुसन्धान फार्म छ अब त्यो अनुसन्धान फार्मलाई चाहिँ खास गरी चाहिँ के छ भन्दाखेरि चारैतिर बस्तीले चाहिँ घेरेपछि त्यहाँ चारैको ढल आउने त्यसपछि पानीको पहिला एउटा के अरे पानीको असुविधा सिँचाइको समस्या त्यसपछि त्यहाँ अब सेक्युरिटीको समस्याहरू पनि दिन प्रतिदिन चाहिँ बढ्दैछ भनेपछि अनि अर्को कुरो चाहिँ अब हाम्रो त्यहाँ बाढी आएको बेलामा चाहिँ हाम्रो अघिल्लो साल हाम्रो क्रसिङ ब्लकै डुबाइदियो हामीले क्रसिङ गर्नै सकिएन त्यसपछि हाम्रो जातको चाहिँ नयाँ जात निकाल्ने भन्ने काम फेरि चाहिँ हामीलाई एक वर्ष दुई वर्षलाई हामीलाई त्यो स्टप रोकिनु पर्यो त्यसले गर्दाखेरि यो सबभन्दा ठुलो कुरो चाहिँ हाम्रो अनुसन्धान सुविधाहरूकै समस्या छ अर्को कुरो चाहिँ वैज्ञानिकहरूको जुन स्थायित्व अब एउटै अब यो अनुसन्धान भन्ने कुरो रातारात हुने कुरो होइन एउटा जात निकाल्नलाई आठ दस वर्ष कम्तीमा लागिहाल्छ भनेपछि त्यो एउटै वैज्ञानिकको निरन्तरता हुनुपर्ने एउटा टिम वैज्ञानिकको एकजनाले मात्रै पुग्दैन अब वैज्ञानिकको टिमको पनि निरन्तरता हुनु पर्यो त्यसपछि हाम्रो जुन प्रयोगशालाहरूको चाहिँ सुविधाहरू चाहिँ अब यो सबै कुराको त्यो यो यसकै नै हामीलाई चाहिँ अलिकति समस्या हो अरू कुरा त त्यस्तो चाहिँ काम गर्ने त हामीसित सबै मेटेरियलहरू छँदैछ हामी कहाँ विभिन्न चाहिँ जातहरू छ नभए हाम्रो अन्तर्राष्ट्रिय आलु अनुसन्धान केन्द्र लिमापेरुसित हाम्रो एकदम राम्रो चाहिँ कोलाबोरेसन छ उहाँहरूले पनि हामीलाई चाहिँ त्यो जर्म प्लाजमहरू चाहिँ दिइराख्नुहुन्छ होइन पठाइराख्नुहुन्छ
त्यसो भने हरेक गाउँ गाउँका किसानले यो नयाँ जात लगाएर मनज्ञ आमदानी गर्नका लागि वितरणको प्रक्रिया के कसरी अप्नाउनु भएको छ अर्थात् किसानले त्यो नयाँ जात चाहिँ कसरी लिएर आफ्नै बारीमा लगाउने त
मुख्य कुरो त पहिला यो हाम्रो यो जातहरू उन्मोचनै भइसकेको छैन हामीले उन्मोचनको चाहिँ प्रस्ताव पेश गरेछौँ उन्मोचन भइसकेपछि हामी यसको प्रिभ्यासिक पूर्व मूलभूत उत्पादन चाहिँ हामी वृहत रूपमा उत्पादन गर्छौँ अब त्यो पूर्व मूलभूत उत्पादन गरिसकेपछि त्यो पूर्व मूलभूतलाई हामी अब अहिलेसम्म त आलु बाली विकास कार्यक्रम कृषि विकास मन्त्रालय अन्तर्गतको उहाँहरू मार्फत सबै चाहिने कृषक समूह अथवा सहकारीमा जान्थ्यो होइन अब आलु बाली विकास कार्यक्रम अहिलेको नयाँ संरचना अनुसार उसको स्थायित्व हुन्छ कि हुँदैन नभएपछि अबको नयाँ संरचनामा जुन अवस्था रहन्छ त्यसैलाई त्यसैमा सम्पर्क गरिकन हाम्रो यो उन्मोचन भइसकेपछि ती जातहरूलाई अब हामीले सबै नेपालको यो आलु जात हुन सक्ने सबै ठाउँमा चाहिँ नि कृषि प्रसारको माध्यमबाट हामी चाहिँ पुर्याउँछौँ
तपाईँले यति भनिरहँदा एउटा आलुमा अहिले पनि एउटा बाध्यता भारतबाटै आयात भएको आलुमा नेपाली उपभोक्ता निर्भर हुनु परेको अर्को पाटो छ यो नयाँ जातको विकासले जो भारतबाटै आउने आलुमा निर्भर हुनुपर्ने बाध्यता नार्कले अन्त्य गराउला कि नै
अब यसमा दुई तिनवटा कुरा छ एउटा कुरो त हाम्रो भारतबाट आउने कुरा चाहिँ हाम्रो खुल्ला जुन सिमाना छ अब त्यो खुल्ला सिमानामा आउने जाने त भइरहेको छ हाम्रो पनि कति गयो होला हाम्रो रेकर्ड छैन उताबाट आएको मात्रै छ हाम्रो जातहरू पनि गइरहेको छ हाम्रो चाहिँ सिमानाको हाम्रो बिउहरू पनि गइरहेको छ जस्तो केही साल अगाडि मैले यो बिहा आलुको काम गर्दाखेरि टिपिएसको सिलिङ ट्युबरहरू बिहार उत्तर प्रदेशमा चाहिँ धेरै गएको थियो हाम्रो नेपालको बोर्डरबाट चाहिँ उतातिर बिउ चाहिँ अब त्यसको त लेखजोख छैन त हामीले शुद्ध सर्वे गर्दाखेरि त्यो कुरो देखिन्छ भने अब खाइन आलुको कुरा छ अब हामी कहाँ त्यही भारतबाट किन आउँछ धेरै भन्दाखेरि अब उनीहरूको उत्पादन लागत चाहिँ धेरै कम छ चाहिँ किनभने मेकनाइजेसन छ, सरकारको नीति छ, उनीहरूको चाहिँ अब आफ्नो स्टेट गभर्मेन्ट केन्द्रीय गभर्मेन्टको आफ्नो आफ्नो चाहिँ यो आलु के अरे आलुको आलु खेतीलाई कसरी अगाडि बढाउने अथवा त्यसलाई कसरी चाहिँ सार्थक बनाउने भन्ने कुरो छ। हामी पनि त्यो सरकार स्थायित्व भएर एउटा अब स्थानीय निकायहरूले यस आलु खेतीलाई बढी जोड दिन पर्यो, यसलाई आफ्नो चाहिँ हरेक निकायमा चाहिँ कोल्ड स्टोर जुन हामीलाई चाहिने आवश्यक मात्रामा चाहिँ कोल्ड स्टोर भयो भनेदेखि चाहिँ जुन शीत भण्डारण भयो भनेदेखि र हाम्रो जुन अहिले मेकनाइजेसन नभइकन के हुन्छ भनेदेखि यो यन्त्रीकरण नभइकन अब हातले खेती गरेर मान्छेले मात्रै खेती गर्दाखेरि त्यसको चाहिँ महँगो हुन जान्छ। अब त्यसमा हामीले मेकनाइजेसनमा गर्न सकिन्छ, सरकारको त्यतापट्टि चाहिँ लान सकिन्छ भनेदेखि र कृषकलाई हाम्रा छिमेकी जुन राष्ट्रहरू सर हामीले चाहिँ अब उत्पादनमा अनुदान दिन सकिन्छ भनेदेखि हामी त्यो चाहिँ हुन नसक्ने भन्ने कुरै छैन। हाम्रो चाहिँ सबै 75 जिल्लामा हाम्रो आलु खेती हुने भएको हुनाले आलु त सबै जिल्लामा गर्न सक्ने भएको हुनाले मलाई लाग्छ आलुमा हामी आत्मनिर्भर हुनलाई केही गाह्रो पनि छैन।
तर समय लाग्ला किनकि अपेक्षा गरौँ, हामीसँग त्यही किसिमको विधि पद्धति र त्यही किसिमको जनशक्ति र सरकारको ध्यान अझै गहिरो ढंगले पुगिसकेका छैन। अलिकति यो तपाईँ केही समय अघि नेपालगंज जहाँ कृषिका धेरै क्षेत्र विकास उन्मुख छ, नारको आफ्नै कार्यालय पनि छ, नेपालगंज पुग्दा त्यहाँ वरपरको कृषि बाली खास गरी आलु बाली कस्तो रह्यो के पाउनु भयो?
हामीले नेपालगंज र बर्दियामा नेपालगंजको खजुरा कृषि हाम्रो क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुरा र बर्दियाको मैना पोखरमा हामीले हेर्यौं। हेर्दाखेरि अब कृषकहरूको सित अन्तर्क्रिया पनि भयो हाम्रो, त्यहाँ हामीले कृषक दिवस पनि गरायौं र उहाँहरूले अब कम लागत किनभने भारतमा नजिकै अब नेपालगंजको त 2-3 किलोमिटर उतापट्टि इण्डिया भएको हुनाले त्यहाँको आलु सस्तो छ, किन हामीले रुपडियामा पनि गएर हेरेँ चाहिँ आलुको यतिखेर आलु खाएन आलु चाहिँ नि नेपाली 12-13 रुपियाँ मात्रै छ एक थरी आलु होइन 12 देखि चाहिँ 15 रुपियाँ होला रातो सेतो त्यो चाहिँ तुलनाको हिसाबले। भनेपछि हाम्रो बजारमा चाहिँ त्यसको चाहिँ ठिकै डबल छ लगभग चाहिँ, भनेपछि हामीले लागत चाहिँ नि घटाउनु पर्ने अवस्था छ। त्यो लागत घटाउनको लागि हाम्रो एकदम स्थिर र यो अब यन्त्रीकरणमा हाम्रो चाहिँ अब मल खादमा अब इन्डियाबाट हामीले मल ल्याउनुपर्छ अहिलेसम्म चाहिँ अथवा बङ्गलादेश ल्याउनु पर्ला अथवा कुनै देशबाट ल्याइरहेको छ भने हाम्रो आफ्नै मल कारखाना जबसम्म हुँदैन एउटा कुरो, हाम्रो चाहिँ नि यत्रो सिँचाइको व्यवस्था हुन सक्दैन, त्यसपछि हामीले स्वस्थ आलुको बिउ दिन सक्दैनौँ र हाम्रो यन्त्रीकरण गर्न सकिन्न भनेदेखि त उनीहरूसित हामीले कम्पिटिसन गर्न सकिन्न। यति कुराहरूमा हामीले चारवटा यो मल बिउ पानी र हाम्रो यो यन्त्रीकरण हुने बित्तिकै हामी भारतको भन्दा कम हाम्रो चाहिँ उत्पादन पनि हुँदैन, त्योभन्दा चाहिँ हाम्रो चाहिँ महँगो पर्दा पनि पर्दैन। त्यो गभर्मेन्टले एकपल्ट लगानी त गर्नु पर्यो नि त, ठुलो धनराशि लगानी नगरिकन कहीँ पनि विकास त हुँदैन चाहिँ, त्यो पुल बनाउनु पनि त पैसा खर्च गरेर पुल त बन्दैन, त्यसै गरी कृषिमा पनि लगानी नगरिकन हामीले उत्पादन मात्र खोजेर त पाइँदैन। मेरो
तपाईँले नेपालगंजै कुरा गर्दा केही नयाँ जातको विकासको कुरा पनि गर्नुभएको थियो जसले किसानलाई प्रत्यक्ष फाइदा गर्छ र अहिलेका रोगहरूबाट त्यसलाई जोगाउन पनि सजिलो छ, अर्थात त्यही किसिमको हावापानीमा फल्न सक्ने आलुको जातका बारे तपाईँले कुराकानी गर्नुभएको थियो। यस्ता के जात छन् जसले किसानलाई प्रत्यक्ष फाइदा गरोस् र अहिलेका यी रोग किराबाट बचाउन पनि सजिलो होस्?
अहिले यो नेपालगंज बर्दिया क्षेत्र एउटा आलुको त्यो पकेट क्षेत्र राम्रो क्षेत्र पनि हो, किनभन्दाखेरि पहिल्यै पनि त्यो मैना पोखर नेपालगंजमा स्विस सरकारकै आलुमा सहयोग हुँदाखेरि पनि त्यहाँ बिउ उत्पादन कार्यक्रम हुन्थ्यो, त्यतिखेरदेखि अहिले त्यहाँ कृषकहरू निरन्तर रूपमा आलु उत्पादन गरिराख्नु भएको छ, आलुको बिउ खाइन आलु दुवै। र अहिले हामीले त्यहाँ संयोजनात्मक आलु अनुसन्धान कार्यक्रम त्यहाँको कृषकहरूसित त्यहाँको हाम्रो क्षेत्रीय कृषि अनुसन्धान केन्द्रसित मिलेर चाहिँ अनुसन्धान गर्दाखेरि हामीले नेपालगंज क्षेत्रमा दुईटा आलुका जातहरू अहिले सबैभन्दा उत्कृष्ट देखिएको छ, एउटा सीआईपी 38-86-76.1। अब यो चाहिँ जात कस्तो छ भन्दाखेरि रातो छ र यो अहिले पनि यस्तो डडुवा रोग सबै जातमा लाग्दाखेरि पनि त्यो बालीमा डडुवा रोग एकदम नगण्य रूपमा लागेर भएको पाइएको छ र त्यहाँ कृषकहरूसित सोद्धाखेरि यही जात चाहिँ हामीलाई रातो पनि भएको र डोडो रोग पनि कम भएको र उत्पादन पनि बढी भएको भन्दाखेरि अब यो जात हामीले चाहिँ नि छानेर लगाउँछौँ भन्ने छ। अब यसलाई चाहिँ फेरि रिलिज गर्ने यसलाई चाहिँ उन्मोचन गर्ने त हाम्रो चाहिँ प्रक्रियामा समय लाग्छ केही वर्ष लाग्छ चाहिँ नि अब तर चाहिँ जे होस् अब यसको चाहिँ अलिकति व्यापक बनाउने त्यो क्षेत्रमा हाम्रो चाहिँ नि एउटा विचार छ। त्यसै गरिकन अर्को पीआरपी 22, 62, 67.11 छ त्यो हाम्रो त्यो जात पनि यसको यो जनकदेव र एलबीआर 40 चाहिँ यो क्रस गरेर हामीले क्रस गरेर त्यसमा चाहिँ पठाएर त्यहाँ त्यो परीक्षण गरिएको हुँदाखेरि यो जात पनि रातो र यसमा पनि डडो रोग चाहिँ कम लाग्ने र तुलनात्मक रूपमा चाहिँ उत्पादन पनि बढी भएको हुनाले अब यो दुईटा जातलाई त्यो क्षेत्रमा हामीले चाहिँ अगाडि बढाउने हामीले विचार गरिरहेका छौँ।
यसले किसानलाई तपाईँले अघि त्यो रोग प्रकोपको कुरा गर्नुभएको थियो, किसानलाई यी जात लगाउँदा के फाइदा हुन्छ र रोगबाट जोगाउन चाहिँ कतिको सजिलो हुन्छ?
अब यी जातबाट यो जात लगाउँदाखेरि कृषकलाई फाइदा भनेको मुख्य कुरो चाहिँ एउटा कुरो त उत्पादन धेरै हुने भयो, रोग कम लाग्ने बित्तिकै के हुन्छ भन्दाखेरि उत्पादन बढी भइहाल्यो। रोग लागिसकेपछि त्यसको चाहिँ अब जब खानेकुरा यो पात किन चाहियो भन्दाखेरि पात चाहिँ खानेकुरा बनाउनु पर्यो। हामी र बोट बिरुवा फरक के भन्दाखेरि हामी अर्काले बनाएर खान्छौँ, बोट बिरुवाले आफैले बनाएर चाहिँ उसले चाहिँ आलु बनाउने हो। माथि चाहिँ सूर्यको प्रकाशले के अरे सूर्यको प्रकाशको मद्दतले आलुको पातले खानेकुरा बनाउँछ, त्यो चाहिँ पछि खानेकुरा के हुन्छ आलुको चाहिँ दाना बनियो। अब जब चाहिँ पात हरियै भयो भने पो खानेकुरा बनाउन सक्छ र पातै छैन भने कसरी खानेकुरा बनाउने? यदि डडुवा रोग लाग्यो भने त पातै खत्तम हुन्छ। त्यसो भएको हुनाले डडुवा रोग नलाउने जात चाहिएको कारण त्यो चिज हो, त्यो चाहिँ सहन सक्ने चाहिँ त्यसमा जिन छ। र त्यसपछि डडुवा रोग नलागेपछि के भयो भन्दाखेरि त्यसको अवधि लामो हुने भयो, अवधि लामो हुने बित्तिकै त्यसको आलु चाहिँ उत्पादन बढी हुने भयो, आलु उत्पादन बढी हुने बित्तिकै कृषकलाई चाहिँ उनीहरूले चाहिँ चाहे अनुसारको हुने भयो।
कार्यक्रम बदलिदो नेपालमा नार्क अन्तर्गतको आलु बाली अनुसन्धानमा शाखाका प्रमुख रामचन्द्र अधिकारीसँग आलु खेती बारेको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। आज हामी आलु खेतीको विषयमा कुरा गरिरहेका छौं नार्क अन्तर्गतको आलु बाली अनुसन्धान महाशाखाका प्रमुख रामचन्द्र अधिकारीसँग, साथी विष्णु विश्वकर्माले कुरा गरिरहनु भएको छ।
तपाईँलाई फेरि स्वागत छ कार्यक्रममा।
फर्स्टलाई यहाँलाई फेरि धन्यवाद छ।
अघि हामीले कुरा गर्यौं पहिला यो नार्कमै उत्पादन भएको नयाँ जात र नेपालगंज क्षेत्रमा उत्पादन भइरहेको नयाँ जात दुईवटा जात छन्, यी दुईटा जात बीचको भिन्नता र समानता के छन् पहिला यो बारे?
यसमा अहिले हामी कहाँ यो अनुसन्धान भने के छ भन्दाखेरि यो चाहिँ प्रक्रिया चलिराख्ने प्रक्रिया हो। अब जात भन्ने कुरा पनि यो विकास भइराखेको हुन्छ, अब कुन जातहरूको विकास भइराखेको हुन्छन्, कुनै जातहरू चाहिँ नि छोटो अवधिसम्म रहन्छन्, कुनै जातहरू चाहिँ अब 50 वर्षसम्म पनि एउटै जातले चाहिँ काम गरिरहेको हुन्छ। किन भन्दाखेरि त्यो जातमा त्यो रोग सहन सक्ने क्षमता कति छ, किरा सहन सक्ने क्षमता कति छ, त्यसको चाहिँ उत्पादन दिन सक्ने क्षमता कति छ, यो सबै कुराहरू चाहिँ त्यो जातहरूको चाहिँ फरक फरक हुन्छ। हाम्रो जस्तो चाहिँ मान्छेमा फरक हुन्छ त्यस्तै यो यसमा पनि फरक फरक भइरहेको हुन्छ। र मुख्य कुरो के आयो भन्दाखेरि अब हाम्रो हावापानी चाहिँ देश सानो भए पनि हावापानी त फरक छ, माटो फरक छ, त्यसो भएको हुनाले अब हामीले अहिले एग्रो इकोलोजिकल जोन यो कृषि आबहावा अनुसार आलुका जातहरूको चाहिँ परीक्षण गरिरहेका छौँ। जस्तै अब जौबारी पूर्वको इलामको जौबारी जुन इन्डियाको चाहिँ बोर्डरको नजिक छ भनेदेखि त्यसपछि त्यहाँदेखि लिएर हामीले डोटीसम्म जुम्लासम्म अब यो सबै नेपालभित्रको सबै हावापानी भएको ठाउँमा लगभग आलुको अनुसन्धान कार्यक्रम छ। यसमा के छ भन्दाखेरि जातीय विशेषताहरू कोही जातहरू चाहिँ तराईको लागि राम्रा छन्, कोही जातहरू चाहिँ पूर्वी पहाडलाई राम्रा छन्, कोही जातहरू चाहिँ पश्चिम पहाड पश्चिम तराई अब छन् भनेदेखि चाहिँ कोही अब काठमाडौँ भ्याली अब यो काभ्रे यसको लागि राम्रो छन्। जे होस् हामीहरू चाहिँ जात छान्दाखेरि के हुन्छ भन्दाखेरि सकभर सबै हावापानीमा त्यो जातहरूले चाहिँ राम्रो पर्फर्मेन्स दियोस्, राम्रो उत्पादन दियोस्। जस्तै अहिलेसम्म पनि कुखुरी ज्योति जातले तराईदेखि पहाड उच्च पहाड़देखि मध्य पहाड़ सबै ठाउँमा यसको खेती गर्न सकिने सबै ठाउँमा राम्रो उत्पादन दिएको हुनाले अहिले पनि यो जातहरू चाहिँ अहिले 40-50 वर्ष हुँदाखेरि पनि चलिरहेकै छ। त्यसै गरी हामीले खोजेको के छ भन्दाखेरि त्यो जात सकभर चाहिँ धेरै वर्षसम्म त्यसले उत्पादन दिइराखोस् त्यसलाई चाहिँ कृषकले मन पराइराखुन् भन्ने चाहिँ हो। त्यति हुँदाहुँदै पनि अब हामीले अहिले राष्ट्रिय आलु बाली अनुसन्धान कार्यक्रमले अन्तर्राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्र लिमा पेरुसँग समन्वय गरी त्यहाँसित चाहिँ कोलाबोरेसनमा त्यहाँको चाहिँ सहयोगमा हाम्रो सहकार्यमा भनौँ न सहकार्यमा चाहिँ उहाँहरूले चाहिँ जातहरू दिने ती जातहरूलाई हामीले चाहिँ विभिन्न मल्टिलोकेसन विभिन्न स्थानहरूमा चाहिँ हामीले चाहिँ त्यसको चाहिँ परीक्षण गर्ने र अनि त्यसलाई फेरि कृषकहरूको सहभागितामा कृषकहरूकै चाहिँ खेतबारीमा हामीले अध्ययन अनुसन्धान गरेर अनि उहाँहरूको चाहिँ त्यसको के अरे प्रतिक्रियाको आधारमा अनि हामीले चाहिँ जातको उन्मोचन बढाउने हो। र अहिले जुन चाहिँ जातहरू चाहिँ अब हामी जुन हाम्रा चाहिँ चल्ती चलनका जातहरू छन् ती जातहरूमा यो हाम्रो जनकदेव अहिले जुन उन्मोचन भएको जातमा जनकदेवमा चाहिँ अलिकति डडुवारोगको चाहिँ प्रकोप चाहिँ कम छ उन्मोचन भएकोमा अरूमा चाहिँ डडुवारोग अलिकति बढी लागिरहेको छ। र जनकदेव के छ भन्दाखेरि काठमाडौँ भ्याली र मध्य पहाडमा अहिले जनकदेव एकदम चाहिँ सबै कृषकहरू मन पराएको छ। अब जनकदेव एउटैको मात्रै सधैँभरि चाहिँ त हुन सक्दैन होला होइन त्यसमा त्यसको लागि त्यसको पनि विकल्पमा हामीले जातहरू दिनुपर्ने हुन्छ। त्यसो भएको हुनाले अब त्यसको विकल्पमा पनि हामीले चाहिँ यही अहिले उन्मोचनको लागि जात चाहिँ हामीले उ गरिरहेको छौँ त्यसलाई अगाडि बढाएका छौँ। र त्यसै गरिकन अब नेपालगञ्ज बर्दिया कैलाली दाङ जस्तो क्षेत्रहरूको लागि पनि अब हामीले राष्ट्रिय के अरे क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुराको सहकार्यमा त्यो क्षेत्रको लागि हामीले जुन अघि भन्यौँ जात चाहिँ ती जातहरूलाई त्यो क्षेत्रको लागि अब केही वर्षमा हामीले सिफारिस गर्ने हिसाबले त्यो गरिएको छ चाहिँ। त्यसो भएर अब यो क्षेत्रगत रूपमा जस्तो अब अझ त मैले त के भनेको छु भने अहिले सबै हाम्रो वैज्ञानिकहरूलाई हाम्रो अब यो प्रदेश राज्यको पुनर्संरचनासँगै हाम्रो कामको पनि पुनर्संरचना हुनुपर्छ र जस्तै एक नम्बर प्रदेशको तराईको लागि कुन जात एक नम्बर प्रदेशको पहाडको लागि कुन जात त्यसै गरी सबै प्रदेशको लागि त्यसको मुख्य हावापानी अनुसार कुन कुन जात हो त भनेको त्यसमा हामी काम गर्दैछौँ।
तपाईँले यो अलिकति गहन विषय उठाउनु भयो यो प्रदेश संरचना अर्थात् संघीय संरचनामा गएपछि प्रदेश सरकार अनुसार र प्रदेशकै मातहतमा रहने गरी नारका कार्यालयहरू तपाईँका अनुसन्धान कार्यक्रमहरू विभाजन हुन सक्ने सम्भावना चाहिँ कतिको छ? अहिले पनि हुन त क्षेत्रीयगत रूपमा तपाईँको धेरै कार्यालय छन् तर अहिले नार्कले हेर्ने ती कार्यक्रमभन्दा पनि प्रदेश मातत्मै रहेर हुन त यो सरकारभन्दा अलिकति भिन्न अङ्ग पनि यो नार्क तर पनि त्यहीका क्षेत्रलाई बढीभन्दा बढी उत्पादन र अनुसन्धान गरेर त्यहीका किसानलाई राहत दिने गरी आलु बालीका क्षेत्रमा अनुसन्धान हुने तपाईँका योजनाहरू चाहिँ के छन्?
अब यो संरचना के हुन्छ त यो मेरो भन्दा मेरो क्षमताभन्दा बाहिर कुरो भयो होइन मैले यसमा चाहिँ के हुन्छ भन्ने कुरो हुन सक्दैन।
विज्ञताका नाताले तपाईँको दृष्टिकोण के
छ? आफ्नो विचारमा अनुसन्धान भन्ने कुरा जहिले पनि यो केन्द्रीय सरकार अन्तर्गतै रहन्छ चाहिँ संघमै अन्तर्गत रहन्छ। यो चाहिँ प्रदेशको जुन स्टेट युनिभर्सिटीहरू छन् आफ्नो आफ्नो चाहिँ के अरे प्रदेश अन्तर्गत हुन सक्छन्। जुन रिसर्चको अनुसन्धानहरू सबै ठाउँमा हेर्दाखेरि पनि के हुन्छ भने अरू देशहरू भारतको होस् पाकिस्तानको होस् बंगलादेशको होस् अरू युरोपतिरको होस् अथवा चाइनाकै पनि हेर्दाखेरि पनि अनुसन्धान भनेपछि यो केन्द्रीय सरकारको हुन्छ र जुन स्टेटको गर्ने भन्ने कुरा चाहिँ त्यहाँका युनिभर्सिटीहरूले चाहिँ त्यहाँको विश्वविद्यालयहरूले जुन कृषि विश्वविद्यालय कृषि कलेजहरूले चाहिँ त्यो आफ्नो स्टेटको जुन के अरे प्रदेशको गर्न सक्छ जस्तो नार्क जस्तो नेपाल कृषि अनुसन्धान परिषद जस्तो संस्थाहरू चाहिँ केन्द्रीय सरकार अन्तर्गत हुन्छन् र त्यसमा चाहिँ अब स्टेटले भोलि स्टेट बनिसकेपछि त्यसको चाहिँ त्यसमा स्टेट एउटा चाहिँ फंक्सनमा आइसकेपछि त्यसले आफ्नो चाहिँ काम सुरु गरिसकेपछि अब उनीहरूलाई खास हावापानीको लागि खास चाहिँ ऊ चाहियो अनुसन्धान चाहियो भने उहाँहरूले फेरि चाहिँ स्थापना गर्न सक्नुहुन्छ। जस्तै अलैँची एउटा उदाहरण लिन सक्छु अलैँचीको आफ्नै एउटा पूर्वमा त्यसको व्यापकता भएको र पूर्वमा त्यो एकदम इम्पोर्टेन्ट भएको हुनाले भोलि एक नम्बर प्रदेशले एउटा उदाहरणको लागि आफ्नो अलैँचीको छुट्टै अनुसन्धान राख्न सकेको हुन्छ। तर त्यो के हुन्छ भन्दाखेरि चाहिँ त्यो राखे पनि त्यसको समन्वय त्यसको चाहिँ जुन कमान्डिङ चाहिँ फेरि त्यसलाई चाहिने चाहिँ जुन बजेट त्यसलाई जुन जर्म प्लाजम बाहिरबाट ल्याउने हो यो सबै फेरि चाहिँ यो केन्द्र सरकार अन्तर्गतकै यो कृषि अनुसन्धानको एउटा निकाय भन्यो. अब अहिले त परिषद छ, भोलि अब परिषद हुन पनि सक्छ, नहुन पनि सक्छ, विभाग हुन सक्छ अथवा कुनै नाम हुनसक्छ भनेपछि त्यो केन्द्रीय निकाय अन्तर्गत चाहिँ यसरी समन्वय भएर चाहिँ हुन सक्छन्. तर मुख्य कुरो चाहिँ अनुसन्धान भन्ने कुरो अब केन्द्रबाटै हुन सक्छ.
तर अहिले अब भौगोलिक, तपाईँले अघि भन्नुभयो भौगोलिक हिसाबले ठाउँ ठाउँमा फरक फरक हावापानी र फरक फरक जात लगायो भने त्यही अनुसारको उत्पादन हुन सक्छ भन्नुभयो. तर अहिले ठ्याक्कै तपाईँले भनेकै आधारमा अनुसन्धान त भइरहेका होलान्, प्रभावकारी कतिको छ?
होइन, यस्तो छ, प्रभावकारीहरू पनि छ. जस्तै अब हाम्रो जहाँ जहाँ चाहिँ नि हाम्रो उपस्थिति छ नि, उपस्थिति भन्नाले एकजना कर्मचारी राखेर भएन, त्यहाँ एउटा टिम राखिदिएको छ, वैज्ञानिक टिम छ, त्यहाँ रिसोर्सहरू दिएको छ, त्यहाँ स्रोत साधन पनि छ भने त्यो ठाउँमा चाहिँ नि राम्रो चाहिँ नि त्यो प्रभावकारी भइरहेको छ. जस्तै भनौँ न, अब आलुकै कुरा गर्ने हो भने अब राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रम पछाडि हाम्रो उपस्थिति अब नेपालगञ्जमा चाहिँ एउटा राम्रो काम भइरहेको छ. अब त्यस्तै गरेर अहिले परवानीपुरमा हामीले गरिरहेका छौँ, केही समय अगाडि चाहिँ पोखरामा थियो, केही अहिले पनि पोखरामा एफएफटी छ, त्यसपछि दैलेख, अब यो पाखरीबास, अब यी स्टेसनहरूमा राम्रै चाहिँ भएर त्यहाँबाट कृषकहरूले चाहिँ त्यसको अनुसन्धानको चाहिँ प्रतिफल त लिइरहेकै छ. जस्तो नेपालगञ्ज बर्दियामा हामीले हेऱ्यौँ, हामीले फिल्मै गरेर हेरिसक्यौँ, कृषकहरूसित यहाँले कुनै बेला जानुभयो भने मैले नामै भने चाहिँ वार्ड नम्बर छको चाहिँ त्यहाँ कृषकहरूसित त्यहाँको थारू समुदायसित गरेर सोद्धाखेरि उहाँहरूको उसले बुझिन्छ. त्यस्तै अरू अरू ठाउँमा पनि भइरहेको छ. जस्तै अहिले हाम्रो यो प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको सित मिलेर हामीले काभ्रे जिल्लाका विभिन्न ठाउँमा बिउ उत्पादन र चाहिँ परीक्षण पनि हाम्रो चाहिँ काम भइरहेको छ भनेपछि हामीले कृषकसितै उहाँले नपाउने कुरो हो. त्यसपछि हामीले वर्षको 2 लाख त हाम्रो कम्तीमा पनि 2 लाख त पूर्व मिर्बु आलु यो कृषि प्रसारको माध्यमबाट कृषकहरूलाई सिधै हामीले वितरण गरिरहेको छ. भनेपछि त्यो त भनेको भन्दाखेरि रोगमुक्त र चाहिँ त्यो हावापानीमा उपयुक्त र धेरै उत्पादन दिने जातहरू नै त्यहाँ भइरहेको छ, दिइराखिएको छ. त्यो आलु उत्पादन गर्ने एउटा राम्रो चाहिँ एउटा आयाम एउटा चाहिँ काम चाहिँ भइरहेको मलाई लाग्छ.
अब अन्तिमतिर छौँ हामी, यो आलु पहिला लगायौँ, अहिले चाहिँ उखेल्ने बेला पनि भएको छ, अर्थात् आलु उत्पादनलाई भित्राउने बेला पनि भएको छ. आलु भित्राउँदा के कुरामा ख्याल गर्नु पर्ला किसानले?
अहिले यहाँले पनि भन्नुभयो, यो आलु अहिले हाम्रो लगभग मध्य पहाड होइन उच्च पहाडतिर जब 1400, 1300, 1400, 1500, 1600 मिटरको उचाइतिर अहिले आलु रोप्ने समय भइरहेको छ. जस्तै यो काठमाडौँ उपत्यकादेखि माथिल्लो उचाइ भएको ठाउँहरूमा यतिखेर चाहिँ आलु रोप्ने छ भनेदेखि तराईमा अब चाहिँ केही दिनमा आलु खन्ने र हाम्रो यो पेशी एरियामा तल्लो पहाड एरियामा पनि केही समयपछि आलु खन्ने बेला हुन्छ. र आलु खन्दाखेरि अहिले खास गरी हामीले अथवा कृषकहरूले ध्यान दिनुपर्ने कुरा के छ भन्दाखेरि अब सही समयमा अब त्यसलाई पहिला चाहिँ त्यो राम्रोसित आलु हुर्किएको छ छैन त्यसले चाहिँ राम्रो तरिकाले त्यसलाई हामीले उत्पादन गरेछै गरेनौँ. यदि राम्रोसँग उत्पादन गरेको छ भने त्यसको स्टोर त्यसको भण्डारण पनि राम्रै हुन्छ, होइन हामीले अहिले त्यति राम्रो ध्यान दिएको छैन भने त्यसको भण्डारण पनि क्षमता पनि अलिक कम भएको हुन्छ. र समस्या के छ भनेदेखि तराईमा यो पहाडमा त केही समय हामीले कोल्ड स्टोर नभए पनि केही समय राख्न सकिन्छ. तराईमा चाहिँ यदि शीत भण्डार छैन भनेदेखि आलु खनिसकेपछि धेरै दिन घरमा राख्न चाहिँ सकिँदैन, किनभने त्यो चाहिँ आलु पनि के हो त्यसले चाहिँ सास फेर्छ. त्यो अब सास फेर्ने भएको हुनाले जति चाहिँ यो टेम्परेचर बढी हुन्छ तापक्रम बढी हुन्छ त्यति धेरै सास फेरेको हुन्छ, त्यति जति धेरै सास फेर्छ त्यति धेरै चाहिँ आलु चाहिँ यो को त्यसको वेट घट्ने अथवा त्यसको चाहिँ यो छिटो चाहिँ टुसा आउने. त्यो अब त्यही बेलामा फेरि चाहिँ अब यो सापेक्षिक आर्द्रता कम भयो भने यो चाउरिनी पनि बढी हुन जान्छ. त्यसो भएको हुनाले हामीलाई आलु भण्डारण गर्दाखेरि कोल्ड स्टोरहरूको पर्याप्त मात्रामा सबै ठाउँमा चाहिँ कोल्ड स्टोर चाहिन्छ. र कोल्ड स्टोरमा आलुको यो अब बिउ आलुको लागि हो भनेदेखि हामी 2-4 डिग्री सेन्टिग्रेड तापक्रम र सापेक्षिक आर्द्रता 85% भन्दा बढी चाहियो, त्यस्तो ठाउँमा चाहिँ बिउ ल राख्न सकिने भयो। अब खाने आलुको लागि छ भनेदेखि चाहिँ हामीले 7-8 डिग्री सेन्टिग्रेड तापक्रममा राख्नुपर्ने हुन्छ, होइन? त्यस्तै अब यो प्रोसेसिङ आलु छ भनेदेखि जसलाई चिप्स बनाउनु छ यिनीहरूलाई चाहिँ हामीदेखि 8-10 डिग्री सेन्टिग्रेड तापक्रममा राख्नुपर्ने हुन्छ। यो सबै चाहिँ आलु के को उद्देश्यको अनुसारको हामीले त्यो कोलेस्ट्रोलको त्यो आलु भण्डारण हुनुपर्ने राख्नुपर्ने छ। र मुख्य कुरो के छ भनेदेखि ठुलो आलुको चाहिँ यो भण्डारण गरिसके के अरे आलु हार्भेस्ट गरिसकेपछि आलु ग्रेडिङ गर्नु एकदम जरुरी छ, किनभने यो काटेको कुहिएका यो किरा लागेका यिनीहरू चाहिँ सबै हटाएर ठुलो एकतिर सानो एकतिर साइजहरू सबै सानो ठुलो एकै ठाउँमा चाहिँ मिसाउँदाखेरि अब ठुलो ठुलो गाउँमा चाहिँ सानो पऱ्यो भने सानो त त्यो उकुसमुकुस त्यसलाई भइहाल्छ, त्यसपछि त्यसलाई त्यसको भण्डारण राम्रो हुँदैन। त्यसो भएर हामीले साइजहरू चाहिँ मिलाएर अनि समयमै त्यो यदि मार्केटको मूल्य चाहिँ नि आफूलाई पर्याप्त अथवा त्यसलाई राम्रो लागेको छैन भने कोलेस्ट्रोलमा राख्ने, कोलेस्ट्रोलबाट जति जहिले मूल्य पाइन्छ त्यसले लगेर बेच्न सकिन्छ। त्यसो भएर हामीलाई कोलेस्ट्रोल बढी चाहिने कारण के भन्दाखेरि मूल्य कृषकले सही पाओस् भन्नको लागि नै कोलेस्ट्रोल राख्नुपर्ने कुरा हो। त्यसो अब सरकारले अहिले मुख्य ध्यान दिनुपर्ने, सरकारले भन्दा पनि अब यो स्थानीय निकायहरू नै भनौँ न, सरकारै भनौँ, स्थानीय निकायले हरेक अब हाम्रो कम्तीमा पनि एउटा स्थानीय निकायमा एउटा कोलेस्ट्रोल होस्, त्यो भयो भनेदेखि 744 निकाय भएको ठाउँमा अब कम्तीमा पनि एउटा, अब धेरै भएको जस्तो अब यो काभ्रे काठमाडौँ अब यहाँ त धेरै आलु उत्पन्न हुने ठाउँमा त एउटाले नभ्याउला, 2-4 कति चाहिने होला, होइन 8-10 भनेपछि अब मनाङ जस्तो ठाउँमा पनि एउटा कोलेस्ट्रोल भइदियो भनेदेखि आलु चाहिँ नि हाम्रो धेरै लामो समयसम्म राख्न सकिन्छ। त्यस्तै गरी अब यदि कोलेस्ट्रोलै छैन भनेदेखि पनि हामीले केही समय त अब यो खाने आलुलाई के हुन्छ भन्दाखेरि फेरि चाहिँ नि उज्यालोमा राख्नु हुँदैन क्या, उज्यालोमा राख्यो भनेदेखि हरियो हुन्छ, यो सूर्यको यो प्रकाशको कारणले गर्दाखेरि यो हरियो आलु चाहिँ त अब न यो बजार योग्य पनि भएन खान योग्य पनि भएन। त्यसो भएर आलु राख्ने ठाउँ चाहिँ अँध्यार, खाने आलु चाहिँ अँध्यारोमा राख्नु पर्यो र चिसो भन्नाले हिलो चिसो होइन, यो ओभानो चिसो र त्यसपछि सापेक्षिक आर्द्रता 85% भन्दा माथि भएको ठाउँ भयो भनेदेखि चाहिँ आलु धेरै लामो समयसम्म चाहिँ भण्डार गर्न सकिन्छ।
अन्तिममा यो कार्यक्रम रेकर्ड गरिरहँदा पनि बिहान पानी पर्यो, यो पानीले किसानलाई प्रत्यक्ष रूपमा फाइदा गरे पनि भनिन्छ, नागरिकलाई पनि यो चिसोबाट अलिकति उन्मुक्ति पाउन सजिलो पनि भयो, अब कि चिसो हट्ला भन्ने अपेक्षा पनि गरिएको छ, समग्रमा किसानले के फाइदा पायो आजको छिटफुट पानीले?
मलाई त लाग्छ यो धेरै सबै यो किसान र सबै नागरिकले चाहिँ यो अहिलेको पानी आज बिहान परेको पानीबाट चाहिँ फाइदा भएको लाग्छ, किनकि एउटा चाहिँ अब यो आलु रोपिसकेका कृषकहरूलाई त्यो पानीले चाहिँ अब यो सिँचाइ चाहिँ अलि दियो, अब यदि आलु नरोपिसकेको भए तापनि त्यसमा यदि माटोमा चाहिँ चिसान छैन भनेदेखि यसले चिसान कायम गरिदियो, आलुको लागि त्यो भयो भनेदेखि तरकारीको लागि चाहिँ यो पानीको हाम्रो यसले धेरै राम्रो गर्यो चाहिँ, किनभनेदेखि यसले चाहिँ सिँचाइ गर्नु परेन। अर्को कुरो चाहिँ यो आकाशबाट आएको पानीमा केही मात्रामा नाइट्रोजन पनि हुने भएको हुनाले र यसले थोरै मात्रामा यो नाइट्रोजन सप्लाईको काम पनि चाहिँ भयो। तेस्रो कुरो चाहिँ नि अब यो वातावरण धेरै यो तुसारो तुयालो धुलो धुवाले वातावरण पनि बिग्रिरहेको थियो, त्यसले पनि केही अलिकति राहत चाहिँ नि महसुस भएको छ, थोरै वातावरण चाहिँ यो सफा गर्नमा। अब चौथो कुरो हाम्रो यो डिस्चार्ज भइरहेको थिएन त्यो माटोमा चाहिँ पानी केही मात्रामा भए पनि माटोमा चाहिँ पानी डिस्चार्ज भएको हुनाले अब यो मूलहरूलाई पनि केही अलिकति जहाँ मूल पलाउने ठाउँहरूलाई इनार आउने ठाउँहरूमा केही चाहिँ राहत भयो कि जस्तो मलाई लाग्छ।
हवस्, यो महत्वपूर्ण समय संवाद र जानकारीका लागि, खास गरी आलुको नयाँ जातको विकास र यसका फाइदाका बारेमा किसानलाई पर्याप्त जानकारी दिनुभयो, यसका लागि तपाईँलाई धेरै धन्यवाद।
हुन्छ, उज्यालो एफएमलाई पनि धेरै धेरै धन्यवाद छ, यहाँले चाहिँ कृषकहरूको लागि आवश्यक एकदम उपयोगी जुन सामग्रीहरू चाहिँ प्रसारण गरिराख्नु भएको छ, हाम्रो अनुसन्धानका कुराहरूलाई चाहिँ यो कृषक समक्ष उपभोक्ता समक्ष पुर्याइराख्नु भएको हुँदाखेरि उज्यालो एफएम र यहाँलाई पनि धेरै धेरै धन्यवाद छ।
नार्क अन्तर्गत आलुबाली अनुसन्धान महाशाखाका प्रमुख रामचन्द्र अधिकारीसँग आलु खेतीको कुरासँगै आजको लागि कार्यक्रमको समय सकिने लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको आजको विशेष बन्दित्व नेपालबाट प्राविधिक साथी मनोज विष्टसँगै साथी विष्णु विश्वकर्मा र म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छौ। नमस्कार।